कैलाकोट वडा नम्बर 2 को एसपीएम कलेज क्षेत्र दुर्गन्धित मरेका जनावर भालीबेन्दाको दुर्गन्धले स्थानीय समस्यामा तत्काल समस्या समाधान गर्ने जनप्रतिनिधिको भनाई
केही न केही हामी चाहिँ दिनुस पर्छ भन्ने चाहना हरेक चाहिँ तपाईँको जनप्रतिनिधिहरू छ त्यसको साथै मेरो त नहुने कुरै भएन झन्
नारायणगढ़ मुगलिन सड़क खण्ड 10 ठाउँमा पहिरो अझै सड़क खुल्न सकेन दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध नवलप्रासीका बजार जलमग्न भरतपुर 19 आज मतदान स्थलमा पानी नपस्ने टेन्ट राखियो रेणु दाहाललाई गाली गलौज गर्ने निरव 25,000 धरौटीमा रिहा र गैडाकोटमा जारी कोका कोला अन्तर्विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता वर्षाका बीच पनि खेलियो हिजो 4 खेल सम्पन्न अब खबर विस्तारमा शुरूआतमा प्रसंग नारायणगढ़ मुगलिन सड़क खण्डको साना ठूला गरी 15 स्थानमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क खण्ड अहिलेसम्म खुल्न सकेको छैन बुधबार रातिदेखि नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध छ सड़कको बीचमा रहेका गाड़ीहरूलाई जोखिम मोलेर भए पनि सुरक्षित स्थलतर्फ लगिएको छ सयौं यात्रु रोकिएका छन् बुधबार बेलुका कालीखोला नजिकै 3 किलोमा पहिरो खसेपछि अवरूद्ध बनेको सड़क अझैसम्म खुल्न नसकेको हो जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले सड़कको 2 किलो 3 किलो सेती दोभान घुमाउने लगायतका 10 बढ़ी स्थानमा पहिरो खसेको जानकारी दिनुभयो पानी परिरहेका कारण पहिरो पछ्याउन कठिनाई भएको छ नारायणगढ़ मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पछ्याउन लोडर र एक्साभेटर प्रयोग गरिए पनि लेदो पानीका कारण सकिएको छैन उता धादिङमा पनि पहिरोले जीप पुरेको छ रोराङ गाउँपालिकाको वडा नम्बर 10 जोगीमारा स्थित तिङराङमा पहिरो गएको छ बुधबारदेखिको अविरल वर्षाका कारण पहिरोले बलेरो जीप पुरेको हो यता नवलपरासीको दाउन्नेमा पनि पहिरो खस्दा गए रातिदेखि यातायात अवरूद्ध बनेको छ दाउन्ने क्षेत्रमा पहिरो खस्दा त्यस क्षेत्रमा यातायात सवारी सञ्चालनमा आउन नसकेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको हो पहिरो पछ्याउने प्रयास भइरहेका कारण केही समयपछि यातायात सञ्चालन हुने बर्दघाट प्रहरीले जनाएको छ नवलपरासीका बजार क्षेत्र अविरल वर्षाका कारण जलमग्न भएका छन् भरतपुर 19 आज पुनः मतदान हुँदैछ आवश्यक कर्मचारी खटाएर निर्वाचनको तयारी तीव्र पारिएको छ त्यहाँ अहिले 7 बजेदेखि मतदान हुनेछ भरतपुर 19 मतदान स्थलबाट पत्रकार राजेन्द्र आचार्य हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ राजेन्द्रजी तपाईँ अहिले भरतपुर 19 कुन मतदान स्थलमा हुनुहुन्छ र त्यहाँ केही भइरहेको छ जानकारी दिनुहोस् न
जस्तो म केही बेर अगाडि यो किरणगंज मावि अगाडि रहेको चाहिँ यो मतदान स्थलमा रहेको थिएँ र मैले त्यो ठाउँबाट म अहिले यतापट्टि यो शारदा नगर टाउनतिर चाहिँ म जाने क्रममा चाहिँ रहेको छु र म यहाँ बाटोमा रोकिएर तपाईँसँग बोलिरहेको छु समग्र रूपमा यहाँको 19 माहौल हेर्दा निकै राम्रो छ र पुनः मतदानका लागि चाहिँ यहाँका मतदाताहरू चाहिँ आतुर रहेको देखिन्छ वर्षा परिरहेको छ त्यसका बावजुद पनि उहाँहरू चाहिँ मतदान गर्न चाहिँ एउटा चाहिँ आतुर भएको चाहिँ हामीले देखेका छौँ र बिहानैदेखि लाइनमा बस्नु भएको छ र 7 बजीदेखि यहाँ मतदान सुरु हुनेछ भने यहाँ त्यसरी 3 तहको सुरक्षा व्यवस्था गरिएको छ पहिलोमा नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी र आवश्यक परेको खण्डमा चाहिँ नेपाली सेना समेत तैनात अवस्थामा चाहिँ राखिएको छ भने मोबाइल टोली त्यत्तिकै मात्रामा चाहिँ परिचालन गरिएको छ भने विशेष गरी यो वर्षाको समय भएको हुनाले उच्च स्तरीय वाटर प्रुफ टेन्ट राखेर त्यहाँको मतपत्र र मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण मिलाइएको अवस्था चाहिँ यहाँ रहेको छ लक्ष्मीजी
पानी परे पनि बिहानैदेखि मतदाता लाइनमा छन्
हजुर
यो तपाईँले त्यहाँका स्थानीयसँग पनि कुरा गर्नुभयो होला यो समय अलिकति बर्खाको याम भएको हुनाले खेतीपातीमा पनि स्थानीय चाहिँ अलिकति व्यस्त रहन सक्छन् के छ तिनीहरूको प्रतिक्रिया चाहिँ दिनभर पानी पर्ने दिन पर्यो फेरि हिजोदेखि लगातार पानी परिरहेको छ त्यसले असर पार्ने मतदाता घट्ने केही छ कि छैन त्यस्तो
त्यस्तो यहाँको अवस्था हेर्दा किसानहरूले आफ्नो चतारो भए पनि म छिट्टै मतदान गर्छु र गएर फेरि म आफ्नो खेतीपातीमा चाहिँ होमिन्छु भन्ने र पुनर्मतदान एउटा मतदान गर्ने चाहिँ अधिकार ठुलो हो र यो मतको चाहिँ मैले सही ठाउँमा हाल्नुपर्छ भनेर उहाँहरू चाहिँ आतुर भएको अवस्था र विशेष रूपमा चाँडै मत हालेर आफ्नो कामतिर गन्तव्यतिर विशेष गरी पश्चिम चितवनमा यो वर्षा परेपछि मात्र त्यही रोपाइँ सुरु हुन्छ लक्ष्मीजी त्यस कारण पनि उहाँहरू चाहिँ आफ्नो पहिला मत हाल्ने त्यसपछि लेयर गर अनि कामलाई प्रायोरिटी दिने अवस्था हो त्यहाँका मतदाताहरू रहेको अवस्था छ।
राजेन्द्रजी, यो निर्धारित समय बिहान 7 बजे नै मतदान सुरु हुने अवस्था छ कि छैन? त्यहाँ केही वर्षाले चाहिँ गर्दा असर परेको अथवा अरू केही बहानामा अलिकति समय ढिलो हुने अगाडि पछाडि हुने छ कि अथवा निर्धारित समयमै तयार छन् त्यहाँका मतदान स्थल र मतदान अधिकृतहरू के छ?
जस्तो तपाईँलाई म कुरा गरौँ लक्ष्मीजी, मैले यसअघि पनि तपाईँलाई भनेको थिएँ, त्यसको त्यहाँ मतपत्र र मतदातालाई सहज रूपमा मतदान गर्नको लागि वाटर प्रुफ टेन्टको व्यवस्था गरेको कारणले प्रत्येक मतदान केन्द्रमा यस कारण पनि त्यहाँ एकदम उच्च सुरक्षा व्यवस्था चाहिँ गरिएको छ र त्यहाँ कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको र तपाईँलाई यो पनि जानकारी गराउँ कि जिल्लाको जिल्लाभरि पुग्ने सम्पूर्ण सुरक्षा व्यवस्थाको टोली नै अहिले 19 नम्बरमा केन्द्रित भएको कारण विशेष गरी प्रहरीका चाहिँ उच्च अधिकारीहरू सबै त्यहाँ चाहिँ पशुपति उपाध्याय लगायतका टोली नै त्यहाँ चाहिँ हिजोदेखि नै त्यहाँ रहेको विशेष गरी चाहिँ निर्वाचन आयोगका चाहिँ आयुक्त समेत चाहिँ रहिरहेको अवस्थामा चाहिँ त्यहाँ कुनै खालको अप्रिय घटना घट्न सक्ने त्यस्तो अवस्था चाहिँ देखिएको छैन। प्रहरीको जुन उच्च सतर्कता छ त्यस कारण चाहिँ सुरक्षित हिसाबले चाहिँ 7 बजे मतदान सुरु हुँदैछ। लक्ष्मी,
अब त्यहाँ दलका प्रतिनिधिहरूको उपस्थिति, उम्मेद्वारहरूको उपस्थिति, त्यहाँका गतिविधि के छ, कस्तो छ? यो अघिल्ला निर्वाचनहरूमा मतदानकै दिन पनि दलका प्रतिनिधिहरूले उम्मेद्वारहरूले मतदातालाई भेटे भन्ने कुराहरू गुनासा पनि आउँथे, आज चाहिँ त्यहाँ के छ माहौल?
तपाईँलाई जानकारी गराउँ, जुन 20 सर्वोच्चले पुनः मतदानको घोषणा गर्यो, घोषणा गरेपछि 20 गतेलाई जुन मतदानको थियो र 6 दिनदेखि नै बेलुकादेखि साँझ 12 बजेपछि मौन अवधि सुरु भनिए पनि यहाँ विशेष गरी आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय स्तरका नेताहरू चाहिँ चितवनमै रहेका छन्। तपाईँलाई जानकारी गराउँ, बालकृष्ण खाँडहरू लगायतका नेताहरू काङ्ग्रेसको तर्फबाट रहे भने एमालेका चाहिँ भीम रावल, सुरेन्द्र पाण्डे आफ्नै हिसाबले चाहिँ त्यहाँ लबिङ गरेका छन्, उहाँहरूले प्रचार गरेका छन्। यस्तै माओवादीका चाहिँ अमित शेरचन, सुरेश सुवेदी, पथिक, हिमाल शर्मा लगायतका नेताहरू पनि चाहिँ रहिरहेको हुनाले उनीहरूले आफ्नो हिसाबले चाहिँ प्रचार गरेको चाहिँ अवस्था चाहिँ रहेको छ। लक्ष्मीजी, र दलका नेताहरूको उपस्थिति पनि चाहिँ हामीले बाक्लो देख्न सक्छौँ। जिल्ला स्तरका नेताहरू एउटा आफ्नो बुथै गराएर प्रत्येक काङ्ग्रेस, माओवादी, एमाले सबैका चाहिँ प्रतिनिधि र नेताहरू त्यहाँ चाहिँ एकदम युद्ध गतिमा चाहिँ लागेको अवस्था, सायद उनीहरूका विद्यार्थी सङ्गठनदेखि नै त्यहाँ सबैलाई परिचालित गरेको चाहिँ अवस्था यहाँको चाहिँ रहेको छ। समग्र जिल्लाभरि पुग्ने टिमै अहिले कैवटामा केन्द्रित भएको छ सबै दलका, यो हिसाबले पनि अलिकति त्यहाँ चाहिँ मतदाताहरूकोमा पुगेर उहाँहरूले चाहिँ मतदान गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा अवेरनेस पनि सँगसँगै गरेको र आफ्नै हिसाबले प्रचार पनि गरेको चाहिँ हामीले भेटेका छौँ। त्यो ग्रुपमा नगए पनि सिङ्गल सिङ्गल त्यहाँ गएर चाहिँ हिजो बेलुका साँझ पनि त्यो खालको चाहिँ गतिविधि हामीले चाहिँ भेटेका थियौँ।
अब यो अघिल्लो निर्वाचनहरूमा जस्तो पत्रकारहरू, पर्यवेक्षकहरू जसरी सहज रूपमा चाहिँ आउजाउ गर्न त्यहाँ समाचार संकलनका लागि, सूचना संकलनका लागि असहज त्यस्तो केही छ कि छैन तपाईँहरूलाई?
जस्तो अहिलेसम्मको त्यो अवस्था चाहिँ छैन, विशेष जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गरेको छ, सवारी पास सँगै प्रेस प्रतिनिधि पास त्यो लिएर गएपछि त्यहाँ सहज रूपले चाहिँ जान देखेको छ र अन्य व्यक्तिलाई त्यहाँ सवारी साधन चलाउन विशेष गरी चाहिँ अन्य गतिविधि गर्न पूर्ण रूपमा चाहिँ रोक लगाइएको छ। लेकिन वार्ड नम्बर 19 को 100 मिटर वरिपरि कुनै पनि खालको अभियान्त्रिक गतिविधि गर्नलाई निषेधै गरेको अवस्थाको कारणले पनि त्यहाँ उच्च एउटा चाहिँ सहज रूपले चाहिँ जाने वातावरण छ र अहिलेसम्मको परिस्थिति गर्ने भने सञ्चार गर्न त्यो खालको चाहिँ बाधा अहिले चाहिँ भइरहेका छौँ। नआउला हामी भन्न सकिँदैन, विशेष गरी किन पनि नआउला हामीले भन्न सक्दैन भने विशेष मुख्य निर्वाचन अधिकारी जुन हिसाबले हामीलाई यसरी पनि जुन मतपत्र जलाउँदाखेरि जुन हिसाबले चाहिँ त्यहाँनिर चाहिँ रोक लगाइएको चाहिँ सञ्चार माध्यमलाई विभिन्न गतिविधि पाउनु लागि त्यो नहोला भनेर हामी भन्न सक्ने अवस्था चाहिँ विशेषरी रूपमा चाहिँ रहेको छैन। उहाँको एउटा चाहिँ मोड, उहाँलाई कुन हिसाबले चाहिँ ऊ पर्छ त्यही हिसाबले नै त्यो गतिविधि हुने हुनाले चाहिँ हामीले सञ्चार गर्न अप्ठ्यारो नआउला भनेर भन्न नसक्ने अवस्था चाहिँ रहेको छ।
हस् हुन्छ, धेरै धेरै धन्यवाद राजेन्द्रजी, हामी फेरि पनि तपाईँसँग सम्पर्कमा रहनेछौँ, यो जानकारीका लागि धन्यवाद छ। यतिखेर राजेन्द्र आचार्य हुनुहुन्थ्यो, चितवनको भरतपुर वडा नम्बर 19 बाट, त्यहाँ अहिले 7 बजेदेखि मतदान हुँदैछ, त्यहाँ तयारी के भइरहेको छ, मतदाताहरूको अवस्था के छ, पानीले प्रभाव पारेको छ छैन भन्ने बारेमा हामीलाई जानकारी गराउनुहुँदै, भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेद्वार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको आरोपमा पक्राउ परेका नीरव गेवाली धरोटीमा रिहा भएका छन्। भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेद्वार देवी गेवालीका छोरा नीरव गेवाली बिहिबार 25,000 रूपियाँ धरोटीमा छुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी सिद्धि विक्रम शाहले जानकारी दिनुभएको छ। चुनावका बेला बाबुका प्रतिस्पर्धी रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुक मार्फत अपाच्य शब्द प्रयोग गरी गाली गलौज गरेपछि प्रहरीले निरवलाई काठमाडौँको पुतली सड़कबाट पक्राउ गरेको थियो। गैंडाकोट नगरपालिकाको वडा नम्बर 3 मा हिजो 162 मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन्। वडाका नाम दर्ता गराउन आएका सबैको नाम दर्ता भएको नगरपालिकाका चेतराज सुवेदीले जानकारी दिनुभयो। सोमबारबाट शुरू भएको मतदाता नामावलीमा अघिल्ला दिनहरूमा सेवाग्राहीको चापले असहज भए पनि हिजो सहज तरिकाले नाम संकलन भएको थियो। मतदाता नामावलीको संकलन कार्य साउन मसान्तसम्म जारी रहनेछ। स्थानीय खबरपछि अब पालो भएको छ आजको सवालको। गैंडाकोटलाई सफा र सुन्दर गैंडाकोटको परिकल्पना गरिएको छ, तर गाउँटोलमा देखिएका विभिन्न समस्या यसका बाधक छन्। स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नगरवासीका अपेक्षा पनि बढ़दै गएका छन्। गैंडाकोट 2 एसपीएम कलेज आसपासका वासिन्दाले विभिन्न समस्या जनप्रतिनिधि समक्ष राखेका छन्। सहकर्मी पुष्कर अधिकारीको रिपोर्ट।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नगरवासीका आशय एवं अपेक्षा पनि बढ्दै गएका छन्। उनीहरूले गाउँ तथा टोलमा देखिएका समस्या दर्ज गर्न थालेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 2 एसएम कलेज वरिपरिको वासिन्दाले विभिन्न समस्या राखेका छन्। स्थानीय तथा समाजसेवी महेन्द्र भक्त अधिकारीले छाडा गाई गोरुले दुःख दिएको बताउनुभयो।
सानो बाछाहरू प्राय बाछाहरू अब त्यो छडा भएछ अनि चढ्दै चढ्दै आएर ठुलो पनि भइरहेछ। खेती खाइदिने नाश गरिदिने खाइदिने त्यही नै तिनीहरूबाट।
सावित्री पौडेलले टोलमा रहेका बिजुलीका पोलमा बत्ती नहुँदा समस्या पर्ने गरेको बताउनु भएको छ।
पोलमा बत्ती छैन, लाइन पनि त्यति कन्टिन्युस रूपले आउँदैन। अब त्यसको कारण लाइन नआउँदाखेरि अब हाम्रो इलेक्ट्रिक सामानहरू पुरै अब बिग्रिने यताउति त भइरहेको।
गैंडाकोट वडा नम्बर 2 नारायणी नदी किनार एसएम कलेज नजिकैको बाटोमा फोहोर फाल्ने गरेपछि दुर्गन्ध बढेको स्थानीयले गुनासो गरेका छन्। एसएम कलेज निरको बाटोमा झाडी भएको स्थानमा मरेका कुकुर कुखुरा फाल्ने गरेको पाइएको छ। फोहोर फाल्दा दुर्गन्ध बढेर घरमा बस्न तथा बाटोमा हिँड्नै नसक्ने अवस्था रहेको सीता ढकालले बताउनु भयो।
दुर्गन्ध भयो, सफा गराउनु पर्यो, बरु सब के गर्नु पर्छ सबै मिलेर अब यो यहाँ नफालौँ भनेर यहाँ ल्याएर फाल्नु भएन के। अब हामीले त फालिँदैन, अब हामीले त एक महिनासम्म राखेर पनि आज यसरी डम्फर आयो यसरी पठाइयो, खालि त्यतैबाट हो त्यो ल्याउने कपाल हुन्छ। यतिखेर त झन् त कुखुराको त आन्द्रा भुँडी ती सबै मरेको कुकुर सुकुर बोरामा हालेर यहीँ ल्याइदिन्छन्। हेर्नु त अनि हामीलाई कति हो कति समस्या।
केही समय अघि फोहोर फाल्दै गर्दा एकजनालाई स्थानीयले पक्राउ पनि गरेका थिए। जति गरे पनि समस्या बढ्दै गएको महेश आचार्यको भनाइ छ।
कुखुरा काट्नेहरूले कुखुराको त भुत्ला अनि भित्रका नराम्रो चिजहरू ल्याएर त्यहाँ फालेर त्यो गनाएको रहेछ। 4-5 बोरा भेटियो सधैँ हो, त्यही पनि अहिले अलिक बढी नै भयो कि। पहिला चाहिँ अब अलिक थोत्थोरै फाल्थ्यो होला, अहिले त धेरै बढी फोहोर भएर अब यहाँ बहन अहिले तपाईँहरू पानी भएर अलिक कम सेन्ट आएको न त तपाईँ सुत्न पनि नसकिने अवस्था।
गैंडाकोटलाई सफा र सुन्दर गैंडाकोटको परिकल्पना गरिएको छ, तर गाउँटोलमा देखिएका यी समस्या समाधान नभएसम्म हुने छाँटकाट भने देखिँदैन।
यसै सन्दर्भमा हामीले गैंडाकोट वडा नम्बर 2 नारायणी किनार आसपासका स्थानीयलाई फोहोरको समस्या समाधानका लागि कसले के गर्नु पर्ला भनेर सोधेका छौं।
दोलक राज पौडेल, गैंडाकोट 2 समाधानको लागि गाउँ टोल छिमेक सबै मिलेर चाहिँ यसको लागि पहल हुनुपर्छ। आफ्नो टोल एरिया सफा गर्ने चाहिँ कर्तव्य तपाईँ हाम्रो पनि हुन्छ र यसको लागि नगरपालिकाले पनि पहल गर्नुपर्ने हुन्छ। तपाईँ हाम्रो पनि चाहिँ अब त्यसमा हात हुन्छ। जहाँ तै फोहोर मैला फाल्न भएन।
विपनापन्थी गैंडाकोट 2 नवलपरासी, यहाँको नगरपालिकाले नै पहिला सुरुमा पहल गर्नु पर्यो र स्थानीय बासिन्दाहरूले पनि यहाँको जुन समस्या छ नि त्यसलाई चाहिँ केन्द्रमा पुर्याएर त्यसको के समाधान गर्न सकिन्छ। जस्तै यहाँ बोर्डहरू बनाएर हुन्छ कि उनीहरूलाई के पनिसमेन्ट दिएर हुन्छ कि। नगरपालिका र स्थानीय बासिन्दाहरू मिलेर एकजुट भएर हामीले पनि केही पहल गर्न सक्छौँ यसको लागि।
फुलमाया परियार, गैंडाकोट 2
समाधान गर्नको लागि एकजुट भएर हामीले नगरपालिकालाई पनि भन्नु पर्यो, नगरपालिकालाई बोलाउनु पर्यो। यो फोहोर यहाँ फाल्नु भएन अनि एकदम गन्दा पनि भइरहेछ, अलि मान्छेले नटेर्ने पनि भइरहेछ। हुन त गाउँको मान्छे एकजुट हुन पर्यो, फोहोर सोहोर फाल्नु भएन नगरपालिकालाई भनेर
यहाँको समस्या सञ्जन गर्न पर्यो। यसै सन्दर्भमा हामीले गैंडाकोट 2 वडा अध्यक्ष ध्रुवराम पौडेललाई गैंडाकोट 2 क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा के पहल गर्दै हुनुहुन्छ भनेर सोधेका छौं।
यो विषयमा के छ भने छाडाको बारेमा अहिले तत्कालै नगरपालिकाले त्यस्तो व्यवस्थापन त गरेको छैन, तथापि मरेको फालिएको चिजहरू त्यस्तो छ भने नगरले उठाएर चाहिँ लाने चाहिँ गरेकै छ अहिलेको सन्दर्भमा। अब छाडाको गाईको लागि के गर्ने भन्ने कुराहरूको बारेमा त अब हाम्रो यहाँ बहस पनि भइरहेको अवस्था छ होइन, कसरी यसलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरूमा अहिले ठ्याक्कै निर्णय नै भइसकेको चाहिँ छैन, तथापि अब केही समयमा नै यसलाई पनि एउटा व्यवस्थापन गर्नुपर्छ भन्ने
खाइसकेपछि व्यवस्थापन गर्ने
यस्तो छ नि हजुर। यो कस्तो छ भने अब हिजोसम्म पनि यसको व्यवस्थापन नभएको अवस्था रहेको हुनाले अब यहाँ खास गरेर यी विषयलाई समस्यालाई समाधान गर्नुको लागि सबभन्दा प्रमुख दायित्व त हामी समाजमै रहनेहरूको पनि हुन्छ र त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू त्यसपछि चाहिँ सम्बन्धित निकायको हो र यहाँ कतिसम्म चाहिँ लापरवाही भएको छ भने हजुरको गाईहरू पालिन्छ हामीले दुध खानको लागि आफ्नो स्वार्थको लागि त्यहाँ दुध खान छोडेपछि उहाँहरूले आफै पुगाउनु भएको र त्यो समस्या आफैले भइरहेको छ। यी यस्ता विषयहरू छन् जुन विषयहरू हामी आफैले उजाएका छौँ कि उहाँहरू आफै पनि उजाउनु भएको छ, सबै नै दोषी छौँ, तथापि अब यसलाई अब सबैको दोष छ भन्नेमा त्यसलाई फेरि पनि प्रशय दिने कुरो त रहेन। मैले यो पनि भनेको छु कि त्यहाँ कतिपय यस्ता कुराहरू मसँग आएको पनि थिएँ हिजो अस्ति पनि, कमसेकम तपाईँहरू त्यही ठाउँमा जुन गाईहरू छाडा छ त्यो गाई चाहिँ बाहिर चितवनबाट आएको होइन र टाढाको गाई पनि त्यहाँ जाँदैन, प्रायः चाहिँ हाम्रै दुई नम्बरकै वरिपरिको गाई आएको हो त्यहाँ। कमसेकम चाहिँ हामी आफै पनि केयर हौँ, कसले पाल्ने गरेको गाई हो, यो बाछो बाछो त छोडिदिएको छ, यसलाई हामी आफै पनि कन्ट्रोल गर्नपट्टि लाग्नुपर्छ र अब निकट भविष्यमै अब नगरपालिकाले निश्चित रूपमा नगरपालिकाले गर्नुपर्ने काम त छाडा गाईको बारेमा चाहिँ केही न केही व्यवस्थापनको लागि सोच्नैपर्छ र त्यो विषयमा अगाडि बढाएको छ भनेर मैले चाहिँ कतिपय साथीहरूलाई फोनमा पनि मैले कुरा गर्ने गरेको छु।
अर्को कुरा, एसएम कलेज क्षेत्रमा अहिले फोहोर फाल्ने गरेको र केही व्यक्तिलाई पक्राउ गरिएको, फोहोर फाल्दा साइकल पक्राउ गरेका कुरा पनि स्थानीयवासीले हामी माझमा गर्नु भएको छ कि, यो विषयमा के सोच्नु भएको छ?
नगरपालिकाले विकल्प त दिएकै छ, त्यो कस्तो भने हजुरको यो मान्छेहरूले कसैले पनि थाहा नपाइकन चोरी चाकरी गरेर आफ्ना अनावश्यक तपाईँको फोहोर जस जुन फोहोर छ जुन फोहोर चाहिँ घरमै व्यवस्थापन गर्न सकिने खालका फोहोरहरू समेत उठाएर मान्छेहरूलाई छलेर फाल्ने टाइपका मान्छेहरू तिनीहरू मैले आफूले बुझे अनुसार, किनकि नगरपालिका गाडी त घुमेकै छ, खालि त्यति हो कि तपाईँको चाहिँ अहिले भर्खरै फोन गर्दाखेरि अब तपाईँको एक घन्टाभित्रैमा गाडी जान सक्ने स्थिति अहिलेसम्म छैन, समस्या छ किनभने अब यसको म्यानेज गर्न पनि बाँकी नै छ। अहिले त भर्खरै सायद एक हप्ता जति नै भयो हामीले प्लस दुईवटा ट्र्याक्टर हामीले राखेका छौँ। त्यो समस्याहरू मसँग आउँ त्यस्तो खालको चाहिँ अव्यवस्थित किसिमबाट फालेका छन् भनेर मसँग त्यो समस्या त आएको त छैन, तथापि घरमै भएका फोहोरहरू पनि टाइममा नउठेको अवस्था हो।
जनप्रतिनिधि आइसकेपछि अब वडावासीका अपेक्षा पनि बढ्दै गएका छन्, अब उहाँहरूको चाहना पुरा गर्नु त तपाईँहरू पनि त लाग्नुहुन्छ होला नि?
एकदम एकदम, यो एकदम चासोको विषय हो र हाम्रो यो मेजर तपाईँको चाहिँ गएको नगरपालिकामा मेजर समस्याको रूपमा हामीले देखेका छौँ। यति मात्रै होइन कि अहिलेको तत्कालमा फोहोर उठाउने मात्रै ठुलो कुरो होइन, दीर्घकालीन रूपमा यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराहरू पनि मेजर कुरा हो, किनभने हामीसँग त्यही त नि यो विषय भनेको नगर स्तरीय कार्यक्रम हो सर, यो एउटा वार्डको मात्रै तपाईँको चाहिँ फोहोर व्यवस्थापनको लागि एउटा डम्पिङ खडा गर्ने र टाइममा चाहिँ फोहोर उठाउने भन्ने कुराहरू पनि यो अलिकति समस्याको रहेछ। जनताको चाहिँ अपेक्षाहरू चाहिँ धेरैहरू छन्, यसको लागि केही न केही हामी चाहिँ दिनुहोस् पर्छ भन्ने चाहना हरेक चाहिँ तपाईँको जनप्रतिनिधिहरू छ, त्यसको साथै मेरो त नहुने कुरै भएन। झन्
जनजीविकासँग जोडिएका हरेक चासोका विषयमा समाधानको पहल गर्ने गैंडाको टोडा नम्बर दुईका अध्यक्ष ध्रुवराम पौडेलको भनाइपछि अब पालो भएको छ व्यापारिक विश्रामको।
कस्तो भोक लाग्यो यार, घर पुग्न नि सक्दिन जस्तो भयो।
भोक लागे गलकोट छँदैछ नि?
गलकोट?
गलकोट फुड ल्यान्ड रेस्टुरेन्ट एन्ड बार गैंडाकोट सोह्रमा छँदैछ नि।
त्यसो भए
हामी कहाँ स्वच्छ सफा नेपाली इन्डियन र चाइनिज खानाहरू अर्डर अनुसार तयार गरिनका साथै होम डेलिभरी र प्याकिङको राम्रो व्यवस्था छ।
सम्पर्क गलकोट फुडल्यान्ड रेस्टुरेन्ट एन्ड बार गैंडाकोट सोह्र नवलपरासी, प्रोप्राइटर सुजन थापा, फोन 9860418857 9843319371।
होइन दाइ, लखर लखर बजारमा के खोज्दै हिँड्नु भएको छ?
के खोज्नु बहिनी? मठ मन्दिरको लागि चाहिने कलात्मक किसिमको झ्याल ढोका साथै घरको लागि पलङ रेलिङ चाहिएको थियो, त्यसैले बजारमा खोज्दै हिँडेको कहीँ पनि पाइन, तपाईँलाई थाहा छ र?
ल दाइ, तपाईँले खोजेको सबै सामान त करुणा फर्निचर एन्ड डेको रुममा पाइन्छ नि, त्यही जानुहोस् न।
हजुर, काठमाडौँबाट आउनुभएका काष्ठकला सम्बन्धी ज्ञान र सिप भएका दक्ष कालीगरद्वारा विभिन्न खालका मठ मन्दिर कुँदिएका झ्याल ढोका लगायत घरका लागि चाहिने कलात्मक रेलिङ, पलङ, फरेङ, ड्रेसिङ टेबल, थ्री पिस दराज, टिभी सोकेस, डाइनिङ टेबल, जंगली सिसोबाट बनेका सम्पूर्ण फर्निचरहरू सुपथ मूल्यमा पाइन्छ।
सम्पर्क करुणा फर्निचर एन्ड डेकोर होम भरतपुर 10 हाकिम चोकबाट क्यान्सर जाने बाटो वेलकम पार्टी प्यालेस अगाडि प्रोप्राइटर प्रकाशमान भोजराचार्य मोबाइल 9845552126 र 9845576102
तपाईँको आफ्नै रोजाई करुणा फर्निचर एन्ड डेकोर होम
तोरीको तेल एग्रो गोल्ड द्वारा प्रसारित विशेष जानकारी चाड पर्वको समयमा तेलबाट बनाइएका परिकार धेरै उपभोग हुने गर्दछन् अशुद्ध तेलमा बनाइएका परिकारहरूको उपभोग गर्नाले तपाईँको स्वास्थ्यमा गम्भीर असर पर्दछ त्यसैले कुनै पनि परिकार बनाउनको लागि शुद्ध तोरीको तेल नै प्रयोग गर्ने गरौं जनहितको लागि
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ विश्राम अघि यहाँले सुन्नुभयो भरतपुर 19 मा अहिले केही बेरमा मतदान शुरू हुँदै पहिरो र पानीले नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध दाउन्नेमा पनि पहिरो र गैंडाकोट 2 मा एसपीएम कलेज आसपासमा फोहोरका कारण दुर्गन्धित अब पालो भएको छ थातथलोका खबरको खबरका साथमा हुनुहुन्छ सहकर्मी सरुचा पगाई
नेपाल विद्युत प्राधिकरण कार्यालय बागलुङ नजिकै सनराइज बोर्डिङ स्कूल अगाडिको विद्युत पोलमा बिहिबार बिहान 8 बजेतिर 81 आगो लागेको छ समयमा नै निभाएपछि आगो फैलिन पाएन तर 81 यसरी विद्युत पोलमा आगो दन्केको घटनाले बागलुङ बजारवासी केही बेर तर्सित बनेको स्थानीयले बताएका छन् बजार क्षेत्रमा केबल लाइन र टेलिफोनको लाइन सर्ट भएर आगो लाग्न सक्ने भन्दै दुर्घटनाबाट बच्न बचाउन सरोकारवाला निकायले तत्काल सतर्कता अप्नाउनु पर्नेतर्फ बागलुङवासीले सचेत गराएका छन् पर्वत कुष्म नगरपालिका एकका नारायण पौडेलको हत्या भएको प्रमाण फेला नपरेको भन्दै जिल्ला अदालत बागलुङले आरोपितहरूलाई धरौटीमा रिहा गरेको छ पर्वतको आइबल एकाडेमीमा अध्यापन गराउँदै आएका पौडेल गत जेठ 25 गतेदेखि परिवारको सम्पर्कमा थिएनन् उनको शव 2 हप्तापछि कालीगण्डकी नदी किनारमा भेटिएको थियो पौडेलका परिवारले विद्यालयका प्रिन्सिपल र विद्यालयका अभिभावकले हत्या गरेको भन्दै किटानी उजुरी दिएका थिए 3 दिन लामो सुनवाई पछि अदालतले भने प्राप्त तथ्य र प्रमाणका आधारमा आरोपितहरूले हत्या गरेको प्रमाण नजुटेको भन्दै उनीहरूलाई रिहा गरेको छ सड़क विस्तारलाई विकासको सूचकका रूपमा लिइन्छ तर भौगोलिक रूपमा तनहुँ जिल्लाको दक्षिणी भेगभन्दा उत्तरी भेग सुगम रहे पनि यस क्षेत्रमा विस्तार गरिएका ग्रामीण सड़कको अवस्था निकै दयनीय अवस्थामा रहेका छन् पृथ्वी राजमार्ग सञ्चालनमा आए लगत्तै 2023 सालमा तनहुँको डुम्रे बजारबाट भानु नगरपालिकाको चन्द्रावतीसम्म सड़कको ट्र्याक खोलिएको थियो उक्त ट्र्याक खोलिएसँगै यस क्षेत्रमा क्रमिक रूपमा ग्रामीण सड़कहरू पनि विस्तार गर्ने क्रम बढ्दै गयो तर जुन रूपमा सड़क विस्तार भए सोही अनुरूप स्तर उन्नति हुनुपर्ने त्यो भने हुन नसकेको स्थानीयले बताएका छन्
थातथलोका खबरपछि अब बाँकी स्थानीय खबर नागरिक समाज समन्वय समिति परासीले स्थानीय विकास अधिकारी युवराज कटेललाई सम्मान गरेको छ जिल्लामा 7 महिना बसी राम्रो काम गरेको भनेर नागरिक समाजले जिल्ला समन्वय समितिको हलमा कटेललाई सम्मान गरेको हो कार्यक्रममा बोल्दै वक्ताहरूले राम्रो काम गर्ने कटेललाई 7 महिनामा सरुवा हुनु गलत भएको बताएका छन् डबलपरासीको गैंडाकोटमा जारी कोकाकोला अन्तर्विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हिजो वर्षाका बीच पनि खेलिएको छ हिजो भएका खेलमा छात्रतर्फ कन्टिनेन्टल बोर्डिङ स्कूल बिहान भएको खेलमा विजयी भएको छ कन्टिनेन्टलले जनक माविलाई 1-0 पराजित गरेको हो यस्तै छात्रतर्फ जनक मावि र नेपाल राष्ट्रिय शमशेर आदर्श मावि बीच पनि प्रतिस्पर्धा भएको थियो खेलमा निराशा विजय भएको छ यस्तै सरस्वती निकेतन बोर्डिङ स्कूल र गैंडाकोट इंग्लिस स्कूल बीचको खेलमा सरस्वती निकेतन विजय भएको छ खेलमा सरस्वती र गैंडाकोट इंग्लिस स्कूल बीच सरस्वतीले 1-0 गैंडाकोटलाई पराजित गरेको हो यस्तै छात्रतर्फ सूर्योदय बोर्डिङ स्कूल र नेपाल राष्ट्रिय शमशेर आदर्श मावि बीच भएको प्रतिस्पर्धामा निराशा विजय भएको गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो एन्फाको वार्षिक कार्यक्रम अनुसार नवलप्रासी जिल्ला फुटबल संघको सहयोगमा गैंडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबको आयोजनामा कांग्रेस चोक खेल मैदानमा प्रतियोगिता शुरू भएको हो प्रतियोगितामा गैंडाकोट र देवचुली नगरपालिका क्षेत्रका छात्र छात्रा गरी 16 विद्यालयको सहभागिता रहेको गैंडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनुभएको छ यिनै खबरसँगै हामी अन्त्यमा आइसकेका छौं जाँदा जाँदै आजका प्रमुख हाइलाइट्स गैंडाकोट वडा नम्बर 2 को एसपीएम कलेज क्षेत्र दुर्गन्धित मरेका जनावर फालिदाको गन्धले स्थानीय समस्यामा तत्काल समस्या समाधान गर्ने जनप्रतिनिधिको भनाई
केही न केही हामी चाहिँ दिनुस पर्छ भन्ने चाहना हरेक चाहिँ तपाईँको जनप्रतिनिधिहरू छ, त्यसको त्यसको साथै मेरो त नहुने कुरै भएन। झन्
नारायणगढ मुगलिन सड़क विभिन्न ठाउँमा पहिरो, सड़क अझै खुलेन, दाउनेमा पहिरो जाँदा यातायात अवरूद्ध, नवलप्रासीका बजार जलमग्न। भरतपुर 19 अहिले केही बेरमा मतदान हुँदै मतदान स्थलमा पानी नपस्ने टेन्ट राखियो, रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमा गाली गर्ने नीरव 25,000 धरौटीमा रिहा। र गैंडाकोटमा जारी कोका कोला अन्तर्विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता वर्षाका बीच पनि खेलियो, हिजो 4 खेल सम्पन्न। प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक साथी नवीन सुवेदीलाई धन्यवाद। तपाईँ यसपछि कार्यक्रम विजय ध्वनि सुन्न सक्नुहुनेछ। लक्ष्मी पौडेललाई बिदा दिनुहोस्। नमस्कार।